यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकको पछिल्लो राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल। अछाम, बाजुरा र डोटीमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्रोत साधनले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गर्ने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुनसरीको इटहरी उपमहानगरपालिकामा सम्झौता सकिनु 6 महिना अघि नै बस पार्कको निर्माण सम्पन्न। र रूसी आक्रमणमा परि युक्रेनमा मृत्यु हुनेको संख्या 25 पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकको पछिल्लो राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ। फागुन 12 गतेदेखि झापाको कचनकवलबाट शुरू भएको जागरण अभियान राजनैतिक परिस्थितिको पछिल्लो अवस्थाबारे जानकारीपछि थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ हाललाई कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। प्रवक्ता सापकोटाले आगामी चैत महिनाको शुरूआतदेखि पुनः अभियान सञ्चालन गरिने बताउनुभयो। अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आजका लागि पदाधिकारी बैठक पनि बोलाएको छ। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ। हिजो नेपाल प्रेस युनियनले डोटीमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने धारणा राख्नु भएको हो। कार्यक्रममा गृहमन्त्री लेखकले सरकार गठन नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृह कार्य अघि बढ़ेको र सबैको सहमतिमा संविधान संशोधन हुने समेत जानकारी दिनुभयो। हिजै अछाम जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। वहाँले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गरिरहेको बताउनुभयो। गत वर्षको कार्तिकमा गएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको इकाईले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउनेछ। भूकम्पबाट क्षति भएका अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिका ओडा नम्बर 3 र 4का 4 जना लाभग्राहीलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता बापत प्रतिघर 50,000 रूपियाँ प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच हिजो छलफल भएको हो। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनु भएको छ। महिला दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै होइन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो। पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बनाइएका कानून कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अधिकार समानता र सशक्तिकरणमा नेपालमा धेरै काम भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो। अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा हिजो आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिलाका अधिकार रक्षाका निम्ति संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कानूनी अधिकारको कुरा हाम्रो 72 सालको बनेको नयाँ संविधान जसबाट हामी चलिरहेछौ त्यसमा स्पष्ट रूपमा संविधानको धारा 38 ले समानताको अधिकार दिइसकेको छ। अब पुरुष र महिलामा कुनै विभेद कानूनी रूपमा छैन, शुरूआत भएको छ। अहिले चाहिँ कहीँ 33% छ, कहीँ 41% छ, सरकारी सेवामा अहिले 28-29% छ, तर हाम्रो लक्ष्य 50%को हुनुपर्छ।
कार्यक्रममा उपसभामुख इन्दिरा राणाले महिलाको सवालमा संविधानमा व्यवस्था गरिएको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रसभाका उपाध्यक्ष विमला घिमिरेले महिलाका सवालमा कानून बनाउने भन्दा पनि कार्यान्वयन चुनौतीपूर्ण बनेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तब बहादुर मगरले महिलाको मानवाधिकार रक्षाका निम्ति सक्रियताका साथ आयोगले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाको नेतृत्व विकासका लागि राजनैतिक दलहरूले स्थानीय तहदेखि नै महिलालाई निर्णायक भूमिका दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रतिनिधि सभा महिला तथा सामाजिक समितिका सभापति किरण कुमार शाहले महिला अधिकार सुनिश्चित नभएसम्म उनीहरू विभेदको शिकार भइरहने विचार व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न राजनैतिक पार्टी निकट संघ संगठनद्वारा हिजो आयोजित अन्तर्क्रियामा विभिन्न राजनैतिक दलका नेतृहरूले महिलाको सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्क्रियामा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अमृत थापा मगरले संविधान संशोधनको बहानामा महिला दलित तथा उत्पीड़ित समुदायको अधिकार कटौती गर्ने विषयमा सचेत रहनुपर्ने बताउनुभयो। अखिल नेपाल महिला संघ समाजवादीकी अध्यक्ष जयन्ती राईले प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकारका लागि महिलाले एकीकृत रूपमा संघर्ष गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द लगायतले राज्यका सम्पूर्ण क्षेत्रमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा सबै राजनैतिक दल केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। रौतहटको गरूडा नगरपालिकामा हिजो आयोजित कार्यक्रममा वहाँले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनैतिक दलको दायित्व भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले त्यसतर्फ सबै केन्द्रित हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। हिजो बिर्ता मोडमा आयोजित स्वदेशदेखि विदेशसम्म विशेष कोशी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा वहाँले लगानी मैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राख्नुभयो। नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सिप र आरजेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। पोखरामा हिजो आयोजित कार्यक्रममा वहाँले सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताका लागि सरकारले अध्यादेश मार्फत 6 कानून ल्याएको जानकारी दिनुभयो। मन्त्री गुरूङले सेवा प्रवाहलाई छिटो छरितो बनाउन कतिपय कानूनहरू समस्याका रूपमा रहेकाले ती समस्याको समाधानका लागि विभिन्न 12 कानून ल्याउने तयारीमा सरकार लागेको जानकारी दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले स्वच्छ पानी स्वस्थ जीवनलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। मोरङको पथरी शनिश्चरी नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको हिजो शिलान्यास गर्नुहुँदै वहाँले एक घर एक धारा अभियान मार्फत सबै नागरिकका घर आँगनमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो। विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने कार्य अन्तर्गत नयाँ टर्मिनल भवनको निर्माण तीव्र गतिमा भइरहेको छ। 3,12,00,000,00,000 रूपियाँको लागतमा स्तरोन्नति हुने टर्मिनल भवनले प्रतिघण्टा 550 यात्रुलाई सेवा प्रदान गर्ने गरी स्तरोन्नतिको काम भइरहेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
विराटनगर विमानस्थललाई स्तर उन्नति गर्ने लक्ष्य अनुरूप नयाँ टर्मिनल भवनको निर्माण कार्य 3,12,00,000,00,000 रूपियाँको लागतमा निर्माण सम्पन्न हुने सो भवनमा 550 यात्रु बस्न सक्ने क्षमता रहेको छ। 1 बिघा क्षेत्रफलमा कोशी डाफे जेबी निर्माण कम्पनीले निर्माण गर्दै आएको भूकम्प प्रतिरोधात्मक सो भवन 8,525 वर्ग मिटरमा फैलिएको छ। 2079 साल फागुन 1 गते शिलान्यास भएको उक्त भवन आगामी 2082 मंगसिरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। नयाँ टर्मिनल भवनमा दैनिक 225 कामदारले बिहान 7 बजेदेखि राति 10 बजेसम्म 2 शिफ्टमा कार्य गर्दै आइरहेका छन्। सो भवनको हालसम्मको भौतिक प्रगति 47% र वित्तीय प्रगति 37% रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका इन्जिनियर सञ्जीव खड्काको भनाइ।
47% हामीले गेन गरिसकेका छौँ, वित्तीय प्रगति 37% रहेको छ। पार्किङ यहाँ यो ठाउँबाट विस्तार गरेर अर्को ठाउँ लानुपर्ने गाडी त्यसपछि क्यान्टिन थियो, यिनीहरू स्थानान्तरण गर्नलाई हाम्रो सुरुमा अलिकति समय लागेर जब यो शिलान्यास भयो त्यहाँदेखि चाहिँ हामीले चाहिँ एकदम निरन्तर रूपमा सधैँ नै काम गरेका छौँ।
सो नयाँ भवनमा चेक इन काउन्टर 17 अति विशिष्ट कक्ष, बाल बालिकाहरूको खेल्ने स्थल, भन्सार अध्यागमन, क्वारेन्टाइन तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न पसल तथा कक्षहरू समेत निर्माण भइरहेका छन्। 4 लिफ्ट तथा 4 स्काइलेटर समेत रहने व्यवस्था गरिएको छ। नेपालमा अहिलेसम्म भित्रिएका अत्याधुनिक प्रविधिको प्रयोग गर्दै भवन निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलको भनाइ छ।
अहिले हामीले अत्याधुनिक प्रविधिहरू युज गरेर यसको निर्माण कार्य गरिरहेका छौँ, जसमा चाहिँ ढलानहरू गर्दाखेरि ब्याचिङ प्लान्टबाट गरिरहेका छौँ। यसको छानो 7 लेयर्सवाला तपाईँको रुफिङ छ। बिल्डिङभित्र ओपन टू स्काई एरियामा चाहिँ अत्याधुनिक फाउन्टेनहरू राखिएको छ। अहिलेको जमानामा चाहिँ सेल्फी लिनको लागि, टिकटकहरू बनाउनको लागि प्रविधि मैत्री पनि भनौँ यसलाई, अलिकति अत्याधुनिक र मनमोहक दृश्य देखिने फाउन्टेन पनि युज गरिरहेको छ भने
अहिले विराटनगर विमानस्थलबाट दैनिक 2000 यात्रुहरू आउने तथा जाने गर्दछन्। विमानस्थलबाट हाल बुद्ध यति तथा श्री एयरलाइन्सले दैनिक विराटनगर काठमाडौँ उडान गरी यात्रुहरूलाई सेवा दिँदै आइरहेका छन्। भविष्यमा यो विमानस्थलबाट हुन सक्ने अन्तर्राष्ट्रिय उडानका लागि मध्यनजर गर्दै अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
चीनको तिब्बत स्थित डिंगे काउन्टी केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पको धक्का काठमाडौँ सहित देशका विभिन्न भागमा महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो अपरान्ह 2:35 काउन्टी केन्द्रबिन्दु भएर 5.9 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत पुष 23 गते सो स्थानमा 7 रेक्टर स्केलको भूकम्प गएको थियो। यसै गरी हिजो बिहान 6:20 बागलुङको खुखानी केन्द्रबिन्दु भई 4.1 रेक्टर स्केल र हिजै बिहान 3:14 म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएर 4 रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। लामो समयसम्म हुलाकी सड़कको कामले गति लिन नसकेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले छिटो निर्माण कार्य अघि बढ़ाउन दवाब दिने भएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
लामो समयसम्म पनि हुलाकी सड़कको कामले गति नलिएपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आन्दोलनको घोषणा गरेको छ। यसअघि पनि गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव सहित पालिका प्रदेशका जनप्रतिनिधि, राजनैतिक दल र स्थानीयले अनशन र धरना दिए पनि सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरिएको हो।
खण्डसम्म हामी पूर्ण रूपले पिच गरेर सिद्ध्याउँछौ भन्ने लिखित कमिटमेन्ट पनि उहाँहरूले गर्नुभयो, तर त्यो लिखित कमिटमेन्ट भनेको कागजमा मात्रै सीमित रह्यो।
सहमति अनुसार हुलाकी सड़क निर्देशनालय अन्तर्गत गोपीगंजदेखि बेलाटारीसम्मको 6.5 किलोमिटर हुलाकी सड़क 6 वर्षसम्म पनि काम सम्पन्न नभएको भन्दै पालिकाले फागुन 26 गते हुलाकी सड़क निर्देशनालय कपिलवस्तुमा दबाव दिने भएको छ। ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सड़क निर्देशनालयसँग पटक पटक समन्वय गर्दा पनि काम अगाडि नबढेपछि बाध्यात्मक रूपमा आन्दोलनको घोषणा गर्नु परेको पालिकाले जनाएको छ। 2079 सालमा निर्माण सम्पन्न हुनुपर्ने सड़क अझै सम्पन्न भएको छैन। खाल्टाखुल्टी र अलपत्र सड़कले बर्खामा हिलामेर हिउँदमा धुलामे हुँदा नागरिक समेत आजित बनेका छन्। हुलाकी सड़क आयोजनाले झण्डै 42% काम सम्पन्न भएको सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यको भनाइ छ। ठेक्का तोड्ने गरी तयार भए पनि काम गर्ने प्रतिबद्धता ठेकदार पक्षबाट व्यक्त भएको उहाँको दावी छ।
अहिले त्यहाँनिर त्यो समस्या छ। अब ठेगा तोडेर मात्रै पनि त्यसको समाधान भएन होइन, त्यसलाई फेरि नयाँ चाहिँ प्रोस सुनिश्चित हुनु पर्यो। ठेगा लगाउनलाई फेरि अब दायित्व बढ्नुहुन्छ बढ्छ होइन। अब त्यही काम गर्नलाई अहिले कन्ट्राक्टरले बिड गर्यो, ठेगा तोडेर नयाँ लगाउँदा भने 5-6 महिना फेरि अझै गम्भीर चान्स हुन्छ नि। हप्ता दिनभित्र पनि तपाईँ हामीले देखिने गरेर काम भएन भने त ठेगा त तोडिँदैन।
प्रतिनिधि सभा सदस्य सरिता भूषालले समेत यो हुलाकी मार्ग निर्माणमा भएको ढिलाइका बारेमा सदनमा सरकारको ध्यान आकर्षण गराएपछि संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले सदनमा जवाब दिँदै सरकार को ध्यान आकर्षण भएको बताउनु भएको छ।
सम्मान्य सभामुख बहुदेही, यसमा सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। तोकिएको समयमा निर्माण कार्य सक्न पहल गरिने विश्वास दिलाउन चाहन्छु। बेलटारी खण्डको काम छिटो सम्पन्न गर्नका लागि योजना कार्यालयले आवश्यक पहल गरिरहेको छ।
सरकारी निकायकै संरक्षणमा हुलाकी सड़क निर्माणमा ढिलाइ भएको यहाँका स्थानीयहरूको आरोप रहेको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
सुनसरीको इटहरी उपमहानगरपालिकामा बस पार्क सम्झौताको समयभन्दा 6 महिना अघि नै निर्माण कार्य सम्पन्न भएको छ। उपमहानगरपालिकाको वडा नम्बर 9 स्थित बस पार्क क्षेत्रमा 3 तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले जानकारी दिनुभयो। देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा 1 बिघा क्षेत्रफलमा फैलिएको बस पार्कमा 9,48,00,000 रूपियाँको लागतमा सुविधा सम्पन्न 3 तले टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ। गोविन्दे नामको जंगली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहेनी ओडा नम्बर 9 घर भएका 35 वर्षीय सुरेश महतोको मृत्यु भएको छ। सौराहाको खेतमा तरकारी टिप्दै गरेको अवस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई शुक्रबार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। महतोको शव हिजो दिउँसो मात्र भेटिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी आक्रमणमा परि पूर्वी युक्रेनमा मृत्यु हुनेको संख्या 25 पुगेको छ। रूसले हिजोदेखि युक्रेनका विभिन्न शहरहरूमा 31 वटा भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गर्दा 8 वटा आवासीय भवन र प्रशासनिक भवन समेत ध्वस्त भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध र शुल्क बढ़ाउने धम्की दिएका बेला रूसले युक्रेनमा रातभर हवाई आक्रमण गरेको हो। केही दिन अघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो। महाअभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ। गत डिसेम्बर 3 नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति विशेष हिरासतबाट बाहिर निस्किनु भएको हो। अभियोजकहरूले अदालतको फैसला विरूद्ध अपील गर्ने उनीहरूको अधिकारबारे सुनवाई गर्दै युनलाई रिहा गरिएको हो। युनले आफ्नो महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उहाँलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। म्यानमारको जुन्टा सरकारले डिसेम्बर वा अर्को वर्षको जनवरीसम्ममा निर्वाचन हुने घोषणा गरेको छ। बेलारूसको राजकीय भ्रमणका क्रममा जुन्टा प्रमुख जनरल मिन आङले मतदान स्वतन्त्र निष्पक्ष हुने बताउँदै 53 वटा राजनैतिक दलले भाग लिनका लागि आफ्नो सूची बुझाएको बताउनुभयो। पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अफगानी नागरिकहरूलाई मार्च 31 सम्ममा देश छाड्न आग्रह गरेको छ। एआरवाई न्यूजका अनुसार पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान सिटिजन कार्ड एससीसी धारकहरूलाई देश छोड्न आग्रह गर्दै अन्यथा अप्रेल एकदेखि देश निकाला गरिने मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माणको लागि वित्तीय व्यवस्थापनको टुंगो लागेको छ। आयोजना सँगै ग्रुप, विशाल ग्रुप र ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रवर्धनमा निजी क्षेत्रकै ठूलो आयोजनाको रूपमा लगानी जुटेको हो। कालीगण्डकी गर्ज हाइड्रो पावरले मुस्ताङ तथा म्याग्दी जिल्लालाई समेटेर आयोजना निर्माण गर्नेछ। आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा 6 बैंकले लगानी गर्ने समझदारी भएको छ। आयोजनाको कुल लागत 39,50,24,00,000 बराबर रहेको छ। परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीकरणमा सहभागी बैंकहरूले परियोजना लागतको 75% लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बाँकी 25% रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ। आयोजनाबाट सन् 2029 भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने योजना रहेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले बताउनुभयो। ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले फागुन 27 गतेदेखि प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। औषधि उद्योग क्षेत्रकै पहिलो कम्पनीको रूपमा ओम मेगाश्री फार्मास्युटिकल्सले आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी 60 करोड़ रूपियाँ बराबरको 30% हुन आउने 18 करोड़ रूपियाँ बराबरका 18 लाख हित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये 10% हुन आउने 1,80,000 कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि 14,76,000 कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। बाँकेर जिल्लाको खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसार पसार हुँदा स्थानीय किसानहरू मर्कामा परेका छन्। जिल्लाका सुइया, खडैचा, जमुनाहा, शिवपुरी लगायत नाकाबाट कम गुणस्तरीय भारतीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसानहरू मर्कामा परेका हुन्। दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइटेलले खुला सीमा क्षेत्रबाट दैनिक 1,000 लिटर दूध अवैध रूपमा आयात भएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गर्नुभयो। भोजपुरको टेम्के मयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलतासँगै आत्मनिर्भर बनाउन सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाले महिलालाई सिप प्रदान गरेर अचार बनाउने, ढाका कपड़ा बुनाई गर्ने, सिलाई कटाई, महिला लक्षित बेमौसमी तरकारी खेती लगायत सिपमूलक कार्यक्रम सञ्चालन गरेर आवश्यक सिप प्रदान गर्दै आएको छ। महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमा देवी राईले जानकारी दिनुभयो। महिलालाई आवश्यकताका आधारमा सिप प्रदान गरिएको र सिप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम समेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो। सूचना तथा प्रविधि क्षेत्रका विभिन्न कम्पनीहरूको सहभागितामा आईटी फेयर 2025 काठमाडौँमा आयोजना भएको छ। डियर वाक इन्स्टिच्युट अफ टेक्नोलोजीले विभिन्न 29 कम्पनीको सहभागितामा आईटी फेयर आयोजना गरेको हो। काठमाडौँको सिफलमा रहेको डियर वाक कलेजले काठमाडौँका विभिन्न कलेजमा आईटी अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै आईटी फेयर आयोजना गरेको हो। फेयरमा आईटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीहरू सहभागी रहेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एपीएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कपको उपाधि जितेको छ। इलामको ठूलो टुडीखेल मैदानमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ 2-1 विजयी भएको हो। एपीएफ दोस्रो सेमी फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो। आर्मीले भने आयोजक ओएसिस क्लबलाई हराउँदै एपीएफ संघको भेट पक्का गरेको थियो। उपाधिसँगै एपीएफले 4,00,000 रूपैयाँ प्राप्त गरेको छ भने आर्मीले 2,00,000 रूपैयाँ पुरस्कार प्राप्त गरेको छ। एफसी खुमलटारलाई पराजित गर्दै चर्च बोयज युनाइटेडले एन्फा U16 युथ लीगको उपाधि जितेको छ। सातदो बाटो स्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चर्च बोयज 3-0 विजयी भएको हो। यो सँगै चर्च बोयज लीग च्याम्पियन बनेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिकामा खोखो लीग प्रतियोगिता हुने भएको छ। आगामी चैत्र 23 30 गतेसम्म आयोजना हुने लीग चरणको खेलमा देशभरिका 6 टीमका खेलाड़ी सहभागी हुनेछन्। प्रतियोगिता नेपाल खोखो संघको आयोजनामा र लुम्बिनी प्रदेश खोखो संघको खोखो व्यवस्थापनमा सञ्चालन हुने भएको छ। खोखो खेलको टीममा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेशका तीन र जिल्ला स्तरका छ जना खेलाड़ी सहभागी हुने नेपाल खोखो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो। दाङको लमहीमा आइतबारदेखि शुरू हुने प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा फागुन 25 गतेदेखि शुरू हुने प्रधानमन्त्री कप पुरूष तर्फको खेलमा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाड़ी आउने खबरले दाङका खेलाड़ी तथा क्रिकेट खेल प्रेमीहरू उत्साही बनेका त्यहाँबाट हाम्रा संवाददाता किरण शाहले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाचा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:21 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल। अछाम, बाजुरा र डोटीमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनाका लागि स्रोत साधनले भ्याएसम्म सरकारले भूकम्प पीड़ितलाई सहयोग गर्ने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुनसरी कोइटहरी उपमहानगरपालिकामा सम्झौता सकिनु, 6 महिना अघि नै बस पार्कको निर्माण सम्पन्न। र रूसी आक्रमणमा परि पूर्वी युक्रेनमा मृत्यु हुनेको संख्या 25 पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।